الرحمن الرحیم. السلام علیکم ناظرین و سامعین کرام، خوش آمدید واپس انبیاء قرآن کے پروگرام پر. آج ہمارا ٹاپک نبی خضر کے بارے میں ہوگا، اور جس طرح ہمارا سلسلہ چل رہا ہے حضرت آدم سے، ہم نے جو پروگرام شروع کیا، پھر ان کے بیٹوں کے بارے میں ڈسکشن کی، اور اسی طرح پھر ہم نے باقی بڑے انبیاؤں کے بارے میں ڈسکشن کی، حضرت نوح کے بارے میں، حضرت ابراہیم کے بارے میں، ان کے دو فرزندوں کے بارے میں، حضرت اسماعیل اور حضرت اسحاق، حضرت یوسف کے بارے میں بھی ہم نے ڈسکشن کی، درس حاصل کیا، اور اس کے ساتھ ساتھ پھر ہم حضرت موسیٰ اور حضرت ہارون کے اوپر بھی ہم نے گفتگو کی، اور قبلہ سے سوالات پوچھے کہ کیا حضرت موسیٰ کی زندگی میں انہوں نے کس طرح تبلیغ کی، کس طرح بنی اسرائیل کو فرعون کے شکنجے سے، اس کے ظلم سے نکالا اور فلسطین کی طرف بھیجا، اور پھر بنی اسرائیل کی گستاخیوں کو ہم نے سنا کہ کس طرح انہوں نے بغاوت کی خدا کے ساتھ، خدا کے دین کے ساتھ. اور آج ہم ڈسکس کریں گے حضرت خضر علیہ السلام کے بارے میں. خوش آمدید کہتا ہوں اپنے آنریبل گیسٹ کو، مولانا علی رضا رضوی صاحب کو. السلام علیکم قبلہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
خوش آمدید قبلہ.
بہت بہت شکریہ
قبلہ. بس ناظرین کو یہ بتائیں کہ آج نبی خضر کے بارے میں، اور شاید اگر وقت ہو تو پھر اور بھی ہم نبیوں کا شاید اسی پروگرام میں کر سکیں گے تذکرہ
انشاءاللہ تعالی. بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، والعاقبۃ للتقوى والیقین، والصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین، خاتم النبیین ابو القاسم محمد صلی اللہ علیہ وسلم، وآلہ الطیبین الطاہرین المعصومین، لا سیما بقیۃ اللہ فی الارضین، روحی وارواح العالمین لتراب مقدم الفدا، واللعنۃ الدائمۃ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین. حضرت خضر جو ہیں، ان سے متعلق روایات میں تھوڑا ایک کہہ لیں کہ تزاحم ہے کہ وہ نبی تھے یا نہیں تھے. بعض جگہوں پہ ہے کہ وہ نبی انبیاء میں سے تھے، اور بعض جگہوں پہ صادقین سے روایت ہے کہ وہ صالحین بندوں میں سے تھے. اور تفسیر عریب نے ابراہیم قومی میں روایت ہے کہ وہ شہزادگان میں سے تھے. حضرت خضر جو ہیں شہزادے تھے، اور ایک بادشاہ کے بیٹے تھے جس نے ایک کماری لڑکی سے ان کی شادی کی، لیکن حضرت خضر جو ہے وہ بالکل اس کی طرف مائل نہیں تھے، اور جدائی ہو گئی. تو اس کے بعد جو ہے ان کی دوبارہ شادی کر دی ان کے والد نے ایک بیوہ خاتون سے. تو اس نے کہا کہ یہ تمہارا جو بیٹا ہے وہ خواتین کی طرح سے، عورتوں کی طرح سے. تو انہوں نے کیا کیا، بادشاہ نے کیا کیا، اپنے حضرت خضر کو قید کر دیا. اور جب قید کر دیا تو وہ زندان میں تھے. پھر بادشاہ کو بعد میں ترس آیا میں اپنے بیٹے کو دیکھوں، تو دیکھا کہ وہ تو گھر سے جا چکے ہیں، یعنی وہ جیل سے جو ہیں جا چکے ہیں. اور کہاں گئے، کیسے گئے، اللہ نے ان کے لیے ہر جگہ کا راستہ آسان کر دیا. کہیں سے بھی نکلنا چاہیں نکل سکتے تھے، اور وہ چلے جا رہے تھے وہاں سے. جہاں پہنچنا چاہے پہنچ جاتے ہیں، جہاں سفر کرنا چاہے سفر کر لیتے ہیں. اور بہرحال کچھ عرصے بعد جو ہے جناب خضر نے جو ہے وہ ذوالقرنین جو تھے، ذوالقرنین پہ اختلاف ہے، البتہ ان سے متعلق مولا علیہ السلام سے روایت ہے کہ وہ انبیاء میں سے نہیں تھے، وہ اللہ کے صالحین بندوں میں سے تھے. تو حضرت خضر جو ہیں ذوالقرنین کی فوج میں چلے گئے، اور ذوالقرنین نے کہا کہ 360 چشمے بہہ رہے ہیں ایک جگہ پہ، تو میں یہ چاہتا ہوں کہ ان میں سے ایک چشمہ اس میں وہ آب حیات ہے، جس کا پانی کا کوئی پی لے تو وہ ہمیشہ زندہ رہے گا. تو میں چاہتا ہوں کہ آپ سب لوگ ایک ایک مچھلی کو جا کے اس چشمے میں دھوئیں سب لوگ، اور پتہ کریں کون سی مچھلی زندہ ہو جاتی. تو حضرت خضر جو ہے وہ مچھلی ہاتھ میں لے کے جس چشمے میں اترے، تو وہاں پہ جو مچھلی کو دھو رہے تھے کہ مچھلی دوبارہ زندہ ہو گئی. انہوں نے بھی اس چشمے سے پانی پیا، اسی لیے وہ ابھی تک زندہ ہے. اور حضرت موسیٰ کو 3500 سال ہو گئے، ان کے زمانے موجود تھے، تو آج تک وہ موجود ہیں. لوگ امام زمانہ علیہ الصلوۃ والسلام پہ تعجب کرتے ہیں کہ وہ 1400 سال سے کیسے یا 1200 سال سے کیسے زندہ ہیں، جبکہ حضرت خضر 3500 سال سے روئے زمین پہ موجود ہیں. اسی طرح سے 2000 سال سے حضرت جو ہے عیسیٰ علیہ السلام آسمان پہ موجود ہیں. اور بہرحال تو حضرت خضر جو ہیں وہ एक मकाम पे तजारत में थे, तो वहां पे दो ताजिर आए उनसे मिले और किसी काम से उनसे बात की, तो उन्होंने उनको बताया और उनकी मदद की और कहा आप अपने घर वापस चले जाए। उन दोनों ने मालूम किया, उन्होंने जब बताया कि भाई आप फला शहर से बस्ती से आए हैं, वहां पे लोग कैसे हैं, और बादशाह का पूछा अपने वालिद का, हमें मेरे वालिद को मेरा ना बताइए कहा, क्योंकि वो मेरे मुताबिक मुझे तलाश कर रहे हैं। तो बहरहाल वो दो ताजिर जो थे उन्होंने वापस आने के बाद उनमें से एक ने उनकी मुखबिरी कर दी और उनके वालिद को बता दिया कि खिजर जो है हमने उनको फला जगह पे देखा। और इस दौरान अल्लाह सुब्हानहु तआला ने उस बस्ती पे जहाँ पे उनके वालिद और सब लोग रहते थे वहां पे अज़ाब नाज़िल किया, और वो जो लड़की और वो जो ताजिर एक जिन्होंने उनका राज रखा था, जिस लड़की से उनकी पहले शादी हुई, वो दोनों बचकर बाकी सब जो है वहां पे तबाह हो गए, हलाक हो गए। और फिर वही उस लड़की की उस ताजिर से शादी और उनकी नस्ल फिर आगे चली। तो हजरत जिब्राइल अलैहिस्सलाम ने जो है जब जनाब सरवर कायनात महराज पे तशरीफ ले जा रहे थे तो कहा कि बादशाह को जब पता चला तो उसने उन दोनों को एक भट्टी में उतार के कत्ल कर दिया और उनके बच्चों को मार दिया। तो जब जनाब रसूल खुदा महराज पे जा रहे थे तो आपने जनाब जिब्राइल फरमाया कि रसूल खुदा, ये जो आपको जलने की जो बू आ रही है ये वो वही जनाब खिज्र के जो जमाने में थे ताजिर और वो जो लड़की थी, ये उनकी जो है वो जलने की आपको मशामत आ रही है, यानी आपके इस्तिशमाम में आपके सूंघने में आ रही है। महाराज जनाबे हजरत खजर से मुताल्लिक बहुत ज्यादा वाकयात हैं और मैं हजरत मूसा और खजर का वाकया जो है इंशाल्लाह मैंने आपसे वादा किया था कि आज पेश करूंगा। जनाबे खजर से मुताल्लिक ये है रिवायत कि एक मरतबा जनाब मूसा जब वो मिंबर पे थे, मैंने जो कलर्स किया था, तो उनके जहन से ख्याल आया कि मुझ जैसा अल्लाह का और कौन होगा बंदा। तो अल्लाह जनाब जिब्राइल अलैहिस्सलाम ने उनसे कहा कि आप जाएं और जाके अल्लाह के बंदे से सीखें। जनाब खजर ने जनाब यूसुफ बिन नून से कहा कि चले मेरे साथ चलें, हम लोग दोनों जाते हैं और मुलाकात करेंगे अल्लाह के उस मुकर्रब बंदे की जिनसे हमें कुछ सीखना है। तो अब ये दोनों साथ में चले और बाहर वाकई बहुत पुरानी, मैं जल्दी कोशिश करूँगा कि उसको पेश कर दूँ। अब यहाँ पे है फलम्मा बलगा मजमा बैनहुमा नसिया हूताहुमा फत्तखदा सबीलहु फिल बहर सरबा। जब वो दोनों दरिया के संगम पर पहुंचे वहां अपनी मछली भूल गए जिसने दरिया में सरंग जैसे अपना रास्ता बना लिया। तो वो मछली जो है वो भी वो वही चश्मा था जहाँ पे मुर्दे जिंदा होते थे और आब हयात था। बाद से लिखा कि ये दो दरिया कहाँ थे, तो कुछ ने कहा कि ये फारस और रोम के जो दो दरिया मिल रहे हैं ये वो जगह है। बाद से लिखा है अफ्रीका के अंदर दो दरिया थे। बाज अहले सुन्नत के उलमा ने ये लिखा है कि ये जो है दो दरिया से मुराद यहाँ पे हजरत खिज्र जनाब मूसा है। लेकिन यहाँ पे अल्लाह ने जो कुरान का जाहिर यह है कि वो अल्लाह कह रहा है मछली दोबारा पानी में जिंदा होकर चल गई, इसका मतलब है कि वो दो दरिया ही थे, दरिया थे। यहाँ पे दो समंदरों से मुराद जनाब खिज्र जनाब मूसा अलैहि सलाम नहीं। तो उससे पहले की आयत में सूरह कहफ की आयत नंबर 59 से ऑनवर्ड या 50-60 से ऑनवर्ड है वाक़ है। तो जबकि मूसा ने अपने नौजवान से कहा, यहाँ से नौजवान से बोला जनाब यूसुफ बिन नून है कि मैं तो चलता ही रहूंगा यहाँ तक कि दो दरियाओं के संगम पर पहुंचू, हाँ मुझे साल हाँ साल चलना पड़े। यानी बहुत तवील उनका सफर था और वो सफर उनका लंबा था क्योंकि उन्हें जनाब खजर से मिला था, और जब वो दोनों दरियाओं पर मिले तो वहां भी मछली जिंदा हुई और फिर जनाब वो वहां से फिर भी वहां पे उन्होंने देखा कि एक आदमी जो है वो बिल्कुल जमीन पे सीधा लेटा हुआ सो रहा है, वही हजरत खजर थे। उन्होंने उस वक्त तवज्जो नहीं दी और वो वहां से गुजर गए। जब आगे चले गए तो फलम्मा जावजा काला फताहु आतना फताअना लकद लकीना मिन सफरिना हादा नसबा। जब ये दोनों वहां से आगे बढ़े तो मूसा अलैहि सलाम ने अपने जवान नौजवान से जनाब यूसुफ बिन नून से कहा कि ला हमारा खाना दे, हमें तो अपने इस सफर से सख्त तकलीफ उठानी पड़ी। तो अब वो जनाब यूसुफ बिन नून ने आगे से कहा कि काला अरा इद आवेना इला सखरत फैन नसीत الحوت वमा अंसानी हो इला शैतान अन अज़कुरह वत्तख़ज़ सबीलहु फिल बहरि अजबा। तो उन्होंने जवाब दिया जवान ने हजरत यूसुफ बिन नून ने कि क्या आपने देखा भी جبکہ ہم پتھر سے ٹیک لگا کر آرام کر رہے تھے وہیں پہ وہیں میں مچھلی بھول گیا تھا. دراصل شیطان نے ہی مجھے بھلایا دیا کہ میں آپ سے اس کا ذکر کروں. اس مچھلی نے ایک انوکھا طور پر دریا میں اپنا راستہ بنا لیا, یعنی وہ جو مچھلی وہ لے کے آئے تھے وہی جو انہوں نے تھوڑی سی کھائی اور پھر بعد میں آگے جا کے دوبارہ کھانا چاہ رہے تھے. تو کہا وہاں پہ میں نے وہ جو مچھلی کے کانٹے ڈالے اور جو مچھلی تھوڑی بہت رہ گئی تھی اس کو میں دھو کے رکھ رہا تھا, دوبارہ وہ اپنا راستہ لے کے چل گئی, یعنی دریا میں زندہ ہو گئے. قال ذلك ما كنا نبغي فارتدى على آثارهما قصصا. جناب موسیٰ علیہ السلام نے کہا یہی تھا جس کے تلاش میں ہم تھے, چنانچہ وہیں سے اپنے قدموں کے نشان ڈھونڈتے ہوئے واپس لوٹے. اب اللہ سورہ کہا کہ آیت نمبر 65 فرماتا ہے فوجد عبدا من عبادنا آتیناہ رحمۃ من عندنا وعلمناہ من لدنا علما. بس ہمارے بندوں میں سے ایک بندے کو پایا جسے ہم نے اپنے پاس کے خاص رحمت عطا فرما رکھی تھی اور اسے اپنے پاس سے خاص علم سکھا رکھا تھا. تو یہاں خاص علم ہے, فرق کیا ہے ان دونوں کے علم میں کہ جناب موسیٰ ظاہر پہ معمور تھے اور جناب خضر جو ہے باطن پہ معمور تھے. وہ جو چھپا ہوا علم تھا اس پہ معمور تھے جناب خضر, جناب موسیٰ ظاہر پہ جیسے سارے انبیاء معمور تھے. اور بعض روایت میں کہ حضرت امام زمانہ بھی باطن پہ معمور ہوں گے جیسے جناب انبیاء میں جیسے جناب خضر. بہت سے علماء نے کہا ہے کہ یہاں پہ جناب خضر بھی نبی ہیں بعض روایت کے مطابق, کیونکہ نبی ہی سے نبی سیکھتا ہے اور اعظم پیغمبر ہوتے ہوئے جناب موسیٰ جناب خضر سے اس لیے سیکھ رہے تھے کیونکہ وہ باطن پہ معمور تھے اور جناب موسیٰ ظاہر پہ معمور تھے. اب جب وہ پہنچے وہاں پہ تو قال له موسیٰ هل اتبعك على ان تعلمني مما علمت رشدا. تو اللہ فرما رہا کہ ہم نے خاص علم دے رکھا تھا, جناب موسیٰ نے ان سے کہا کہ میں آپ کے تابعداری کروں گا کہ آپ مجھے اس نیک علم کو سکھا دیں جو آپ کو سکھایا گیا ہے. قال انك لن تستطيع معي صبرا. جناب خضر علیہ السلام نے نام نہیں بتایا جناب خضر کا, لیکن بتایا کہ ہمارا کوئی بندہ تھا. تو اب یہاں پہ انہوں نے فرمایا کہ آپ میرے ساتھ ہرگز صبر نہیں کر سکتے. کیوں صبر نہیں کر سکتے؟ اور کیف تصبر على ما لم تحط به خبرا. اور پھر فرماتے ہیں کہ اور جس چیز کو آپ نے اپنے علم میں نہ لیا ہو اس پر صبر کر بھی کیسے سکتے ہیں, کیونکہ آپ کو وہ علم ہی نہیں ہے جو میرے پاس ہے. قال ستجدن ان شاء اللہ صابرا ولا اعصی لک امرا. جناب موسیٰ علیہ السلام نے جواب دیا کہ انشاءاللہ آپ مجھے صبر کرنے والا پائیں گے اور کسی بات میں میں آپ کی نافرمانی نہیں کروں گا. قال فان اتبعتنی فلا تسالنی عن شیء حتى احدث لک منه ذکرا. جناب خضر علیہ السلام نے فرمایا کہ اس نے کہا اچھا اگر آپ میرے ساتھ ہی چلنے پر اصرار کرتے ہیں تو یاد رہے کسی چیز کی نسبت مجھ سے کچھ نہ پوچھنا جب تک کہ میں خود اس کی نسبت کوئی تذکرہ نہ کروں. اب یہ ان کا امتحان تھا کہ بھائی آپ نے مجھ سے سوال نہیں کرنا. فن طلق حتى اذا ركب في السفينة خرقها قال اخرقتها لتغرق اهلها لقد جئت شيئا امرا. پھر وہ دونوں چلے یہاں تک کہ ایک کشتی میں سوار ہوئے تو اس نے یعنی حضرت خضر نے اس کے تخت توڑ دیے, یعنی اس میں جگہ جگہ حضرت خضر نے سوراخ کر دیا. حضرت موسیٰ نے کہا کیا آپ اسے توڑ رہے ہیں تاکہ کشتی والوں کو ڈبو دیں؟ یہ تو آپ نے بڑی خطرناک بات کر دی. تو جناب خضر علیہ السلام نے فرمایا قال الم اقل انک لن تستطیع معی صبرا. حضرت خضر نے جواب دیا میں نے تو پہلے ہی تجھ سے کہہ دیا تھا کہ تو میرے ساتھ ہرگز صبر نہ کر سکے گا. تو بہرحال یہ جناب موسیٰ اور خضر کا جو ہے وہ واقعہ بہت اہم ہے کہ ہم بعض اوقات دو افراد جب ساتھ ہوتے ہیں دونوں کی اپنی اپنی معلومات ہوتی ہیں تو ہم ایک دوسرے کو کبھی بھی قائل بھی نہیں کر پاتے اور نہ بتا پاتے ہیں کہ بھئی یہ ہم کن کن چیزوں پہ معمور ہیں. تو بہرحال سورہ انعام کے اندر بھی اللہ نے فرمایا کہ بعض کا جو چیز باطل کے اوپر باطل پہ وہ نقلب افئدتہم وابصارہم کما لم یؤمنوا بہ اول مرہ. بہت سے لوگ جو ہیں جو مشرک ہیں وہ یعنی ہم ان کے دلوں کو اور ان کی آنکھوں کو اس طرح سے پلٹ دیں گے کہ وہ کبھی بھی ایمان نہیں لے کے آئیں گے. تو کئی مرتبہ ایسا ہوتا ہے کہ انسان صرف اور صرف ظاہر کو دیکھ رہا ہوتا ہے, باطن کو دیکھتا ہی نہیں, اپنے اندر کی آواز کو سنتا ہی نہیں. تو اب یہاں پہ جب دونوں ساتھ چلے اور جناب موسیٰ نے پہلا اعتراض کر دیا कि भाई आपने कश्ती में सलाह क्यों किया, तो जनाब हजरत अलैहि सलाम ने फरमाया काल अल्लाह तो आखिरनी बिमा, कि भाई आप ऐसा, मैंने आपको पहले कहा था ऐसा सबर नहीं कर पाएंगे, तो जनाब मूसा ने फरमाया अल्लाह तो आखिरनी बिमा नसी तो वला तो हकने भी वला तो हकने में अमरी फसरा, कि उन्होंने जवाब दिया कि मैं मेरी भूल पर मुझे ना पकड़िए और मुझे अपने काम में तंगी में ना डाली, यानी जो अभी मैं भूल के बाद अभी चले उसको अभी मुझे एक और मौका दे दे। उन्होंने कहा ठीक है। فانطلق حتى اذا لقينا غلاما فقتله قال اقتلت نفسا زكيه بغير نفس لقد جئت شيئا نكرا। तो अब फिर दोनों चले यहां तक कि एक लड़के को पाया इसने, इसे मार दिया। जनाब खजर ने उस लड़के को सर में उसके असा मारा और उसको हलाक कर दिया, तबाह कर मार दिया। जनाब मूसा ने कहा कि क्या आपने पाक जान को बगैर किसी जान के एवज मार डाला, बेशक आपने बहुत बड़ी नापसंदगी की हरकत की। यानी क्या हुआ, जनाब मूसा ने जनाब खजर को वहां पे गिरा दिया और कहा कि क्या हरकत कर रहे हैं आप, आपने लड़के को बेगुनाह बेकसूर को मार दिया। तो जनाब खजर अलैहिस्सलाम ने दोबारा कहा कि फाल अलम अकुल लका इन्नक लन तस्तती मा सबर, मैंने आपको पहले नहीं कहा था कि आप मेरे हमरा हर की सब्र न कर पाएंगे। जनाब मूसा अलैहिस्सलाम ने फरमाया काल इन्नी इन सअलतुका अन शयइन बादहा फला तुसाहिब कद बलगत मिन लदुन्नी उज्रा, अगर इसके बाद में आपसे दोबारा सवाल करूं तो आप जो है बेशक मेरे साथ मुसाहबत ना करें, आप मेरा मुझे अपने से जुदा करें। कद बलगत मिन लदुन्नी उज्रा, आप ये मेरे जो है तरफ से आखिरी उज्र कबूल कर ली, मेरी तरफ से आखिरी उज्र है। فانطلق حتى اذا اتيا اتيا اهل قريه استطعما استطعما اهلها فابوا ان يزيفوها هما فوجدا فيها جدارا يريد ان ينقض فاقامه قال لو شئت لاتخذت عليه اجرا। फिर दोनों चले गांव वालों के पास आकर इनसे खाना तलब किया, तो उन्होंने कहा, इनकी मेहमानदारी से साफ इनकार कर दिया। दोनों ने वहां एक दीवार पाई जो गिरा जो गिरी हुई थी या जो गिरा ही चाहती थी। इस हजरत खजर ने क्या किया कि उसे उठाया, ठीक किया और दुरुस्त कर दिया। मूसा अलैहि सलाम से कहने लगे कि आप चाहते तो इसको उजरत दे देते। तो अब जनाब खजर ने फरमाया हादा काला हादा फिराको बैनी व बैनिक सऊनबे का भी तावील मालम तस्ती अलैह सबरा। अब जनाब खजर ने फरमाया कि भाई आपके और मेरे दरमियान यहाँ से जुदाई हो रही, लेकिन मैं आपको उन चीजों की तावील सिखा देता हूँ कि जिन पे आप सब्र नहीं कर पाए। तो जनाब खजर ने पहले कहा था कि मैं आपको सिखाऊंगा लेकिन आप सब्र नहीं कर पाएंगे। तो अब उन्होंने उनको जो है फौरन सिखाया कि क्या हुआ। यहाँ पे बहुत से वाकयात हैं इस दौरान के, यानी उसकी तफसीलात दी गई कि क्या कुछ और इस दौरान होता रहा। तो अब जनाब खजर अलैहिस्सलाम ने जो उनको सबक सिखाया है जनाब मूसा को, कि आए मैं आपको बताता हूँ कि क्या हुआ। अब जनाब खजर अलैहिस्सलाम फरमाते हैं अम्मा सफीना तो वकान अल मसाकीन यअमलूना في البحر فأردت أن أعيبها وكان وراءهم ملك يأخذ كل سفينة غصبا। कश्ती तो चंद मिस्किनों की थी जो दरिया में काम काज करते थे, मैंने इसमें कुछ तोड़ फोड़ करने का इरादा कर लिया क्योंकि इनके आगे एक बादशाह था जो हर एक सही साल कश्ती का जबरन जब्त कर लेता। तो अब कश्ती में ऐब होने की वजह से फिर उसको वो जब्त ना करता। तो अब ये है कि ये जो है वो नेक लोग थे, बेचारे मिस्कीन थे, और उनकी कश्ती को जनाबे खजर ने बचाने की खातिर उसके अंदर एक ऐप कर दिया ताकि बादशाह जब्त ना करे, उस पर कब्जा ना करे। वह अमल गुलाम फकाना अबावाह मिनैन फखशीना अन युरहिकहुमा तुग्यानन व कुफ्रा। और इस लड़के जहां तक उस लड़के का ताल्लुक जिसे मैंने मार दिया, तो उसके माँ बाप ईमान वाले थे, हमें खौफ हुआ कि कहीं ये इन्हें अपनी सरकशी और कुफर से आजिज और परेशान न करते। रिवायात में है कि जनाब खजर ने फरमाया कि तफसील में कुरान में जल्दी अल्लाह तफसील नहीं देता कि कहा मैंने उसकी पेशानी को पढ़ा, उसमें देखा कि ये कुफर की तरफ राजिब हो जाएगा और अपने माँ बाप को भी गुमराह कर देगा, कुफर की तरफ ले जाएगा, तो इसलिए मैंने उसको मार दिया। फरदना रबोहमा खैर जक़ात अकरब रहमा, इसलिए हमने चाहा कि इन्हें इनका परवरदिगार इसके बदले इससे बेहतर पाकीजगी वाला और इससे ज्यादा मोहब्बत वाला प्यारा बच्चा इनायत फरमाए। रिवायात में है कि अल्लाह ने उस लड़के को जो यानी हजरत खजर ने मार दिया था, उसके बदले उसके माँ बाप को एक बेटी इनायत फरमाई, और उस बेटी वो इतनी पाकदामन बेटी थी उनके यहाँ कि अल्लाह ने उसकी नस्ल से 70 अंबिया को पैदा किया। 70 अंबिया उस लड़की की नस्ल में पैदा हुए बनी इसराइल के। तो अल्लाह जो है वो बदल दिया और वो बदल जो है बेटी की शक्ल में दिया जिसकी नस्ल से फिर 70 अंबिया पैदा हुए। अब आगे फरमाते हैं यानी कुरान की आयात है, अल्लाह सुब्हान व तआला इरशाद फरमाता है आयत नंबर 82 ऑनवर्ड्स, वह अमल जरार फकाना लगुलामेन यतीमेन फिल मदीना وكان تحته كنز لهما وكان ابوهما صالحا فاراد ربك ان يبلغا اشدهما ويستخرجا كنزهما। يعني ये सारी मैंने यहाँ हिफ्ज़ की हुई है यहाँ आयात, लेकिन रोजे की हालत में बात कर इंसान कोशिश करता कि कोई गलती ना हो। रहमत में रब का वमा फालतो अन अमरी हमारे का तावील मालम कसती आल है सबर। दीवार का किस्सा यह है कि ये जो जहाँ पे बस्ती में गए थे उस बस्ती का नाम जो है वो था एक गांव में गए जो ईसाइयों का गांव था शाम के अंदर, और वहां पे ये बहरहाल लोग इतने बखील थे कि उन्होंने दो मेहमानों को खाना खिलाने से इनकार कर दिया। और जनाब खिदर ने जो है क्या कहा कि आओ मैं हम दोनों इस बस्ती के इस दीवार को बना देते। तो कहा दीवार के नीचे जो है खजाना था, दो यतीम लड़कों की दीवार थी और वहां उनके वालिद जो हैं यतीमैन यानी दो लड़के यतीम थे। वकाना अबू हम साजा उनके वालिद नेक थे। फारादा रब का ये लड़का शुभ हम तो आपके परवरदिगार ने चाहा कि वो जवानी की उम्र में आकर अपना ये खजाना तेरे रब की मेहरबानी और रहमत से निकाल। मैंने अपनी राय से कोई काम नहीं किया, ये थी असल हकीकत इन वाकयात की जिन पर आपसे सब्र ना हो सका। तो जनाब खजर ने फरमाया कि भाई वो शेख सदू यहाँ पे फरमाते हैं कि ये कयास की इस्लाम में जगह नहीं कि भाई आप जाहिर को देख के फौरन कयास कर लें। अब ये यानी इसमें बहुत ज्यादा पैगाम है कि कयास की इस्लाम में बिल्कुल भी गुंजाइश नहीं है। और ये जो जनाब खिजर मूसा का वाक़ है कि वो दो यतीम लड़के उनके वालिद नेक थे और बाद में कहते हैं एक एक हजार साल का फासला भी हो अगर माँ बाप नेक हैं तो बच्चों को उसका सिला मिलता है। तो इस आयत में फरमा रहे हैं कि वकाना अबू हम सालह उनके वालिद नेक थे। जनाब खिजर ने बहुत बड़ा पैगाम दिया। जनाब अब्दुल्ला ने मसूद से लोग कहते थे आप बहुत इतनी इबादत करते क्यों इतनी इबादत करते हैं। कहा मैं जब याद करता हूँ वकाना अबू हम सालह कि उनके वालिद नेक थे तो अल्लाह ने औलाद को इसलिए नवाजा क्योंकि वालिद नेक थे। तो मैं इसलिए इतनी ज्यादा इबादत करता हूँ ताकि मेरे यहाँ बेटा नहीं है सिर्फ बेटियां हैं, ताकि अल्लाह ये सोचे कि इनका बाप नेक था और अल्लाह मेरी बेटियों को नवाजता है। तो कई लोग जो है इस आयत की वजह से बहुत ज्यादा नेकी करते। अब यहाँ पे इमाम सादिक अलैहिस्सलाम से रिवायत है कि जनाब खिज़र एक नबी मुरसल थे यानी रसूल थे खुद, और जहां से गुजरते थे अल्लाह उस सरजमीन को सरसद व शादाब कर देता था। और उनका नाम जो था ताली इब्ने मलकान था, और वो जो खजाना था उस जमीन के नीचे वो वहां पे एक वो सोना या चांदी नहीं था बल्कि एक लौह थी सोने की जिसके ऊपर बहुत से राज लिखे हुए थे जो उनके अपने बेटों के लिए वो बाप लिखे देखे गया। बहरहाल यानी बहुत से इसके अंदर राज हैं जनाब खजर के वाक़े के अंदर। हजरत खजर जो है वो हमेशा जुल्म के खिलाफ काम करते हैं। और यानी जो बाप नेक था वहां पे मौलाना फरमाते हैं कि हजार साल का फासला था यानी 70 नस्ल का फासला था, उसके बावजूद भी अल्लाह ने उनको अजर दिया हजार साल के फासले से। और बहरहाल बहुत ज्यादा इसके अंदर जो है वो पैगाम थे। एक मुझे बहुत अच्छी लगी वो मैं पेश करना चाहता हूँ आपके लिए कि ये एक अब्दुल्ला इब्ने तैफूर दामगानी जो है उन्होंने पेश किया कि यहाँ पे तीन सबक थे जनाब मूसा अलैहि सलाम के। पहला कि वो यानी उन्होंने जनाब खजर ने एक कश्ती के अंदर सुराख किया, और कश्ती में जो सुराख किया तो वो ये था कि जनाब मूसा को पैगाम दिया कि देखें आप भी तो ताबूत में बिठा के बहा दिए गए थे, अगर उसका उसी में ताबूत में सुराख हो जाता तो क्या होता। अल्लाह ने आपको उस ताबूत से बचाया, उस ताबूत में आप कोई ना सुराख दूसरा ये जो जवान जिसने लड़के को मार दिया, तो आपने भी एक बागी को, कब्ती सिपाही को जो आपके मानने वालों पे जुल्म कर रहा था उसको कत्ल किया था, और आपने मुझे फौरन पकड़ लिया, लेकिन अल्लाह ने वो आपसे भी तो काम लिया था, जालिम को आपके हाथों कत्ल करवा दिया, मेरा आपने फौरन गिरवान पकड़ लिया, मुझे जमीन पे गिरा लगे, आप तो नौजवान को जिसका गुनाह ही नहीं आप जानते उसको कैसे कत्ल कर दिया। तीसरा कि भाई वो यतीम दो बच्चों की जो है वो खजाना, तो यानी उसके लिए
और
उसमें भी पैगाम है आपके लिए कि जब आप, ये नासिरा था, गांव का नाम था नासिरा गांव, और जहां पे ये जो है दोनों गए थे, कहा आप भी तो देखें, दो लड़कियां जनाबे शोएब की बेटियां आई थी जब आप पानी पिला रहे थे, और उन दो लड़कियों ही ने आपको जब कहा कि हमारे भी जानों को पानी पिला दे, तो आपने उनसे कोई एहसान नहीं मांगा था, आपने नहीं कहा था मुझे खाना खिला दो मैं भूखा हूं। तो अब ये दो यतीम बच्चों का मैंने भी तो यही किया ना कि उनके लिए भला किया, वहां पे आपने कोई उजरत नहीं मांगी थी, मैंने काम किया तो आपने फौरन मुझे कहा कि उजरत मांग लेते, भूखे तो हैं हम वैसे ही हैं, तो मेरे हर काम पे एतराज कर दिया। नहीं, उन्होंने हर जगह पे उनको एक सबक दिया कि इसी तरह की आपकी जिंदगी के अंदर वाकयात हालात हो चुके हैं, आपने भी कभी उसका कि उजरत नहीं मांगी। तो बहरहाल इसके अंदर बहुत ज्यादा पैगाम है, और जनाबे खजर के मुतालिक जो है वो बहुत से वाकयात हैं। यहां तक मिलता है कि जब जनाबे इमाम रज़ा साहब से रिवायत है कि रसूल खुदा की जब रहलत हुई, तो वो जनाबे अमीर उलमीन और जनाबे फातिमा, जनाबे इमाम हसन अलैहिस्सलाम घर में अपने जो है वो गिरिया कर रहे थे। एक मरतबा उनके घर पे दस्तक हुई और किसी ने सलाम किया, सलाम अलैकुम या अहले बैत नबुव्वा, ये अस्सलाम अलैकुम या अहले बैत, कुल नफ्सिन ज़ाइक़तुल मौत व इन्नमा तुवफ़ूना उजूरकुम यौमल क़ियाम, ए अहले बैत नबी आप पे सलाम हो, हर नफ्स जो दुनिया में आया उसको मौत का मसा चखना है, बेशक के आपको इन परेशानियों का अल्लाह जो है वो अजर देगा। तो ये जब जुमला सुना तो जनाब अमीर अलैहिस्सलाम ने फरमाया ये खिजर अलैहिस्सलाम है, मेरा भाई खिजर है, जो हमें रसूल खुदा की ताजियत पेश करने के लिए आया। और जनाबे इमाम सादिक से रिवायत है कि जब आप फरमाते हैं जब आप हजर इस्माइल में हज पे बैठे थे, तो हज में आपने एक मरतबा देखा कि कोई यहाँ पे मुनाफिक या जासूस तो नहीं, और फिर उसके बाद आपने फरमाया अपने शियों से कि मूसा और खिद्र जो है दोनों साथ साथ सफर कर रहे थे, और वो एक दूसरे के इल्म को वो नहीं समझ सके, और वो दोनों सिर्फ माजी का इल्म रखते थे, हम अहले बैत अलैहिस्सलाम या मैं, हम उनसे भी ज्यादा इल्म रखते हैं कि हमें मुस्तकबिल का भी इल्म है, उनके पास माकाना का इल्म था, हमारे पास मा यकूनों का भी है, हमारे पास सिर्फ माजी का नहीं, हमारे पास मुस्तकबिल का भी इल्म। मान जनाबे खजर से मुतालिक बहुत ज्यादा रिवायात हैं, अब मैं और उनके शजरे का है कि उनका नाम बाज ने लिखा है खुद रवैया था, पहले मैंने आपको एक और नाम बताया, उसके अलावा बाज ने लिखा है कि उन्हीं का नाम इलियास था, खजर इलियास एक ही आदमी का नाम है, बाज लोगों ने लिखा है इलियास इब्ने मलकान, क्योंकि हजरत खजर का नाम भी मलकान है, बाज कहते नहीं अलग अलग, तो इलियास इब्ने मलकान वही, उनका पहले भी उनके वलदियत मलकान लिखी है, इब्ने आमिर इब्ने अरफशद इब्ने साम इब्ने नूह, तो हजरत नूह की नस्ल से थे, और हजरत खजर की जो है वो रिहायशगाह मस्जिद सहला है, वो वहां पे रहते हैं, ज्यादा वक्त गुजारते हैं, और 12वें इमाम अलैहिस्सलाम की गैबत के साथी हैं कि उनको कंपनी की जरूरत होती है 12वें अलैहिस्सलाम को, तो वो उनको कंपनी फराहम करते हैं, उनके साथ साथ रहते हैं, उनके साथ साथ जाते आते हैं। तो बहरहाल यहाँ रिवायात तो काफी ज्यादा है हजरत खजर से मुतल। हाँ, एक और रिवायत मैं दिल पेश कर दूँ, अब्दुल मलिक इब्ने सुलेमान से रिवायत है कि जनाबे ईसा अलैहिस्सलाम के हवालियों से एक जो है वो सिरियानी जबान में उसने लिखा कि हजरत मूसा अलैहिस्सलाम ने अपने भाई हारून को जाके सुनाया कि जब मैं जनाबे खजर से मिला, तो एक दिन जो है हजरत खजर से मैंने देखा कि एक परिंदा आया है, और वो पानी जो है अपनी चोंच से उठाता है, कभी मशरिक की तरफ एक पत्ता फेंका, एक मगरिब की तरफ फेंका, एक आसमान की तरफ, एक जमीन की तरफ, और एक उसने दरिया में कतरा डाल दी। तो एक मरतबा मैंने हजरत खजर से पूछा कि इसकी तफसीर क्या है, ये ऐसा क्यों कर रहा है, हजरत खजर ने कहा इसको मैं भी नहीं जानता कि इसकी तफसीर क्या है, ये क्योंकि आइंदा के मुताबिक मुस्तकबिल के मुताबिक खबर दे रहा कि वो दोनों माजी का इल्म रखते थे। तो कहा कि हमने किसी वहां पे शिकारी को देखा कि भाई ये क्या कर रहा है, इसने क्या किया, तो उसने कहा कि ये परिंदा ये खबर दे रहा है, मैं ये जानता हूँ कि ये कह रहा है कि आखिरी जमाने के नबी आएंगे, उनकी मशरक से मगरब तक مشرق سے مغرب تک ان پہ ماننے والے ہوں گے, اور وہ آسمان پہ معراج پہ جائیں گے اور زمین میں ان کا جسد مطہر جو ہے وہ سپرد خاک کر دیا جائے گا. اور یہ جو دریا میں اس نے ڈالا ہے کہا کہ ان کا علم جو ہے ان کے چچا کے بیٹے علی ابن ابی طالب کو سارا ان کا علم ملے گا. آخر جو آپ دونوں سے زیادہ علم رکھتے ہوں گے, جیسے موسیٰ ہارون کی دوستی, اور اس طرح سے آخر نبی ہوں گے ان کے بھائی علی ہوں گے, اور ان دونوں کا علم آپ دونوں سے بہت زیادہ ہوگا. بعض جگہوں پہ ہے کہ یہ دونوں ایک ہی ہیں حضرت خضر و الیاس, اور بعض جگہوں پہ ہے کہ دونوں الگ الگ ہیں. میں حضرت الیاس کے متعلق بھی جلدی سے آ کے یہ پیش کر دوں, ہم نے وعدہ کیا تھا. اور ویسے حضرت خضر سے متعلق یہ بھی ہے کہ وہ پہلے خلیفہ کے بھی دربار میں آئے, اور آنے کے بعد ایک مرتبہ انہوں نے وہاں پہ بھی ان سے پہلے خلیفہ سے سوال کیا, کہا کہ بھائی یہ بتائیے کہ اگر آپ کی حکومت کے اندر آپ حاکم ہیں, حکومت میں کوئی آدمی کسی مظلومہ یتیم لڑکی کا حق مارے, اس کے باغات کو قبضہ کر لیا, تو کہا میں اس پہ حد جاری کروں گا, اس کو جو ہے سزا دوں گا, اور اس لڑکی کو اس کا حق دے پاؤں گا یتیم لڑکی کو. اور یعنی جناب خضر نے بڑے تفصیل سے سوال کیا, یعنی جناب فاطمہ زہرا سلام علیہا کے حوالے سے ساری سوالات کیے. تو ایک مرتبہ انہوں نے کہا یہ آواز کہاں سے, کون ہے یہ, کہاں سے, کس نے سب. تو ایک مرتبہ جو ہے وہ دیکھا کہ یہ وہ آدمی اچانک غائب ہو گیا سوال کرنے کے بعد روایت میں. تو بہرحال دوسرے خلیفہ نے پہلے خلیفہ سے کہا کہ لگتا ہے یہ کوئی شیطان تھا جو ہمیں بہکا رہا. تو جناب جبرائیل نے آواز کے کہا کہ یہ سوال کرنے والا, اتجعلوا خضرا للشیطان, تم خضر کو شیطان کہہ رہے ہو, اللہ کا نبی و مرسل, اور جب تم نے جو کچھ نبی کی بیٹی کے ساتھ کیا ہے وہ تم سے سوال کر کے تمہیں پیغام دے رہے ہیں. قرآن کریم میں سورہ صافات کے اندر, تو قرآن میں سات سلام ہیں, جیسے سلام ہی حتی مطلع الفجر, اس رات کو سلام کہا گیا, پھر سلام قولم رب الرحیم سورہ یاسین میں سلام, پھر سلام علی نوح فی العالمین, یہ سورہ صافات کے اندر اللہ سبحانہ و تعالیٰ نے جناب نوح پہ سلام بھیجا, سلام علی نوح فی العالمین. ہاں, اور پھر فرمایا ہے جناب ابراہیم کے متعلق سلام علی ابراہیم, کتنے سلام ہو گئے میرے خیال میں چار ہو گئے. پھر سلام علی موسیٰ و ہارون, یہ بھی سورہ صافات میں. اور پھر اللہ نے یہاں پہ جناب الیاس سے متعلق آیات پیش کی ہیں, اور فرمایا سلام علی الیاسین, یہ بعض لکھا ہے آل یاسین. اور یہ میں آپ کو جلدی سے جناب الیاس سے متعلق سورہ صافات کی آیات پیش کر دوں. وَإِنَّ الیاس لَمِنَ الْمُرْسَلِينَ, اور بے شک کہ الیاس جو ہے وہ بھی مرسلین میں سے ہے, رسولوں میں سے. اذ قال لقومه الا تتقون, کہ انہوں نے اپنے قوم سے کہا کہ کیا تم تقوی اختیار نہیں کرو گے, تم اللہ سے نہیں ڈرو گے. اتدعون بعلا وتذرون احسن الخالقین, کہ کیا تم جو ہے وہ اللہ سبحانہ و تعالیٰ جو احسن الخالقین ہے اس کو چھوڑ کر کے ایک اپنے جوڑے داروں کا تم جو ہے وہ پرستش کرو گے, اس کو تم بلاؤ گے. وہاں پہ ایک بادشاہ تھا اس زمانے میں, یوں نے لکھا کہ اس کی بیوی تھی, وہ بیسیکلی اس کی جگہ پہ حکومت کرتی تھی, اور اس نے جو ہے وہ حکم فرمانی کی, اور 800 اللہ کے بندوں کو اس نے بہت زیادہ شکنجہ کیا, اور جناب الیاس کو بھیجا گیا کہ آپ ان کو جا کے ڈرائیں اور ان کو خوف دلائیں. تو اب جناب الیاس جب وہاں پہ گئے تو جناب الیاس نے کہا اللہ ربکم و رب آبائکم الاولین, کہ بے شک کی جو ہے احسن الخالقین وہ اللہ ہے, تمہارا اور تمہارے آبا اجداد کا رب ہے. فکذبوہ فانہم لمحضرون, اللہ فرماتا ہے قرآن کریم میں سورہ صافات کے نمبر 27 میں, کہ انہوں نے جناب الیاس کی تکذیب کی, کہا کہ نہیں ہم نہیں مانتے اس خدا کو. فانہم لمحضرون اور الا عباد اللہ المخلصین, اور اللہ فرماتا ہے کہ ان کو پھر ہم نے جو حاضر کیا, ان پہ عذاب بھیجا سوائے ان کے جو مخلص بندے تھے. وترکنا علیہ فی الآخرین, اور ہم نے جو ہے ان کو آخرین میں, جو آخری زمانے تک جو ہے کے لیے باقی رکھا ہے. سلام علی الیاسین ان کذلک نزل محسن, بے شک الیاس کے اوپر سلام ہو, اور ہم ایسے ہی جو احسان کرنے والے ہیں, نہیں کرنے والے ہیں, ان کو جزا دیتے ہیں. انہم من عبادنا المؤمنین, بے شک ہمارے مؤمنین بندوں میں سے تھے. آگے حضرت لوط کا واقعہ شروع ہو جاتا ہے. تو حضرت الیاس کا بھی یہ ہے کہ وہ ایک قوم پہ بھیجے گئے, جو ظالم تھی اور بادشاہ کی جو بیوی تھی وہ ظلم کرتی تھی. واقعہ تھوڑا سا لمبا ہے, اور اس کے بعد پھر جو ہے یہاں تک لکھا ہے کہ اب یہ حضرت ان کا یونس کا واقعہ شروع ہو جاتا ہے. یا بات کہتے ہیں کہ یہ وہی پیچھے حضرت الیاس کا ایکسپلین کر رہا ہے کہ ہم نے کتنے وَأَرْسَلْنَهُ إِلَى مِائَةَ أَلْفٍ أَوْ يَزِيدُونَ, ہم نے ان کو 100,000 اس سے بھی زیادہ لوگوں کے اوپر مبعوث کیا. فَآمَنُوا فَمَتَّعْنَاهُمْ إِلَى حِينٍ, تو یہ ایک ہی وقت میں حاصل ہے انبیاء کے, حضرت یسع, حضرت الیاس, یہ سارے جو ہیں ایک ہی وقت میں موجود تھے. اسی واقعے کے اندر ہے کہ حضرت یسع جو تھے, حضرت ادریس اور حضرت الیاس, حضرت یسع, کہ حضرت یسع نے ایک مرتبہ جناب ادریس سے کہا کہ میں دیکھ رہا ہوں کہ ایک بادل آ رہا ہے, اور حضرت ادریس نے کہا کہ یہی بس باران رحمت کا جو ہے وہ ہمیں خبر ہے اور عذاب الہی کے ٹلنے کی خبر ہے, کیونکہ وہ جتنے بھی لوگ تھے پھر ان کو اللہ سبحانہ تعالیٰ نے عذاب نازل کیا اور وہ اسی رحمت سے یہ انبیاء نکل گئے اور باقی لوگ جو ہے وہی پہ غرق ہو کے مر گئے جو اللہ کو بھی نہیں مانتے تھے اور نیک لوگوں کو مسلسل ان پہ ظلم کر رہے.
اگر اجازت کچھ کوشچنز بھی ہیں.
جی اگر آپ سوالات کے دل دے دیجیے.
قبلہ, حضرت خضر سے مربوط کوشچنز ہیں. سب سے پہلے یہ کوشچن ہے کہ حضرت موسیٰ کے اندر صبر کیوں نہیں پایا گیا؟ آخر اتنے بڑے مقام کے انبیاء ہیں, نبی ہیں, اور دریا نیل سے بنی اسرائیل کو گزارا, فرعون کے شکنجے سے نکالا, اور اول العظم والے نبی ہیں, تو کیا وجہ ہے اس کی کہ ان سے
دونوں کی معموریت الگ الگ تھی. جناب موسیٰ کو اللہ نے ظاہر پہ معمور کیا تھا, اللہ نے کہا تھا بھی آپ نے ظاہر پہ چلیں گے, اب وہ ظاہر کے حساب سے بھی ایک آدمی جا رہا ہے اس کو کیسے مار سکتے ہیں, ایک کشتی جو بغیر وجہ کے کیسے سوراخ کر سکتے ہیں. اب وہ بار بار کہتے بھی اللہ نے جو مجھے وہ اپنی معمولی کے حساب سے بات کر رہے تھے, پھر کشتی میں سوراخ کیوں کر دیا, یہ جوان کو کیوں مار دیا, ابھی وہ وہاں پہ آپ نے جو دیوار بنائی ہے پورے بسی نے نہ کھانا کھلایا ناصرہ والوں نے, تو ان سے مزدوری لے لیتے وہ کھا لیتے. اب یہاں جناب خضر جو ہیں وہ معمور تھے باطن کے اوپر, کہ وہ جو ہیں چیزوں کو ظاہر پہ نہیں دیکھ رہے تھے. اب کئی ایسی چیزیں ہوتی ہیں کہ ہم ظاہر کو ہم معمور نہیں. اب وہ جناب خضر علیہ السلام جو ہے اسی لیے ان کو اللہ نے بھیجا تھا کہ جان جا کے سیکھے کہ آپ جو ہیں وہ اس میں سبق ہوگا لیکن آپ صبر نہیں کر پائیں گے, تو یہ سوچنا کہ میرے سے علم میں کون بڑھ کے ہوگا, تو یہ خیر جو اول العظم ممبر بھی نہیں ہے اور جو ٹھیک ہے مرسلین میں سے, لیکن وہ ان کے لیے آپ کے لیے ان کے پاس آپ کے لیے علم ہے, درس ہے, سبق ہے اور آپ کے لیے پیغام.
یعنی قبلہ اس میں یہ بھی پیغام آتا ہے کہ ظاہر اور باطن کو دیکھ کے ہمیں فیصلہ کرنا چاہیے.
ہاں دیکھیں, ہم لوگ باطن کو نہیں دیکھ پاتے, تو ہم لوگ ظاہر پہ معمور ہیں, سارے انبیاء ظاہر پہ معمور تھے, جناب موسیٰ بھی ظاہر پہ معمور تھے, لیکن جناب خضر علیہ السلام باطن پہ معمور تھے. رسول اکرم صلی اللہ علیہ وسلم اور آئمہ اہل بیت علیہ السلام باطن دیکھتے تھے لیکن باطن پہ معمور نہیں تھے. اس لیے آپ فرماتے ہیں رسول خدا کہ ما اوذی نبی کا ما اوذی, کسی نبی کو ایسی اذیت نہیں دی گئی جیسی مجھے. کیوں؟ تو علامہ طباطبائی کہتے ہیں منافقین سے آپ جو ہے وہ اذیت ہوتی تھی. کیوں؟ کیونکہ آپ باطن دیکھتے تھے لیکن آپ معمور ظاہر پہ تھے, یعنی آپ جو دیکھ رہے ہیں کہ کیسے کیسے منافقین بیٹھے ہیں آپ کے بزم میں, آپ کچھ کر نہیں سکتے اس کا, باطن دیکھ رہے ہو لیکن آپ ظاہر پہ معمور ہیں. ابھی جب جیسے حضرت علیہ السلام نے کہا عبد الرحمن نے ملجم سے کہ تو میرا قاتل ہے, تو مجھے قتل کرتا, اس نے کہا کہ بھائی میں تو آپ کو ماننے والا ہوں, مولانا کہ نہیں تو میرا قاتل ہے, تو کہا کہ اگر میں آپ کا قاتل ہوں تو آپ مجھے جو ہے مار دیں. مولانا کہ کس جرم میں, جو تو نے ابھی کیا نہیں, اسلام میں جرم سے پہلے تھوڑی سزا ہے, جرم کے بعد سزا ہے. تو اب سارے انبیاء ظاہر پہ معمور, اب جناب خضر نے کیا کیا, اس لڑکے کو کافر بننے سے پہلے اپنے ماں باپ کو گمراہ کرنے سے پہلے مار دیا کہ بھائی یہ میں دیکھ رہا ہوں کہ گمراہ کر دے گا, وہ باطن پہ معمور تھے. تو اب وہ جناب موسیٰ علیہ السلام کے لیے تھا کہ ابھی تو نہیں نہ کیا, ابھی تو ٹھیک ہے, آپ ابھی سے کیوں مار رہے ہیں؟ تو کہتے تھے میں نے جو دیکھ لیا ہے میں اس کے حساب سے, کیونکہ اللہ نے ان کو معموریت باطن کی. بارہویں امام صاحب کے لیے ہے کہ آپ کو گواہ نہیں مانگیں, باطن دیکھیں گے اس کو فوراً سزا دے دیں گے جو جرم, تو لوگ کہیں گے یہ رات ٹھیک تھا یہ مر کیسے گیا, پھر امام زمانہ علیہ السلام آگے کہیں گے اس نے یہ جرم کیا, اس نے یہ بغاوت کیا, یہ غداری کیا, یہ گناہ کیا, اس لیے میں نے اس کو سزا دے دی ہے. تو بارہویں امام علیہ السلام بھی باطن پہ مانگو وہ دور, تو یہ حضرت خضر کا جو دور تھا وہ باطن کے لیے قابل تحمل نہیں تھا, اس لیے جناب موسیٰ کا صبر نہیں کر سکتے.
صحیح, شکریہ قبلا. اچھے دوسرا سوال یہ قبلا, جب حضرت موسیٰ حضرت خضر کے ساتھ مسافرت کرنے لگے تو کیا ان کے وہ جو وسیع تھے وہ بھی ساتھ تھے حضرت موسیٰ کے, تین نفر تھے یا صرف دو تھے؟
دونوں تھے, کیونکہ وہ یعنی ان کو یعنی معمودی جناب موسیٰ علیہ السلام کی تھی. اب یہ آیات میں نہیں ہے لیکن اللہ ظاہر یہی ہے کہ جناب یوشع بن نون کو روک دیا کہ آپ جو ہیں وہ انتظار کریں گے یہاں اور یہ میں ان کے ساتھ جا رہا ہوں اور یہ مجھے سبق دیں گے. تو اب وہ اس میں مداخلت نہیں کرتے تھے کیونکہ یہ جناب موسیٰ کے لیے خاص طور پہ وہ ایک تعلیمی یا کہہ لیں گے ایک خاص ان کے لیے معمولیت تھی کہ وہ ان کے لیے ہی صرف معمولیت تھی.
جی اچھا قبلہ, تیسرا سوال یہ کہ یہ جو پانی حضرت خضر نے پیا یہ کہاں ہے, یعنی کہ اس دنیا کے اندر تھا یا اس دنیا سے باہر ہے؟
پتا ہوتا تو میں بھی جا کے پیا تھا. تو بہرحال یہ چشمہ جسے کہتے ہیں کہ آب حیات ہے, بہت سے لوگوں نے کہا کہ جہاں پہ فارس اور روم کے درمیان ملتے ہیں, بعض لوگوں نے کہا افریقہ میں, مختلف جگہوں پہ لکھا ہے کہ مختلف جہاں 360 چشمے پھوٹ رہے ہیں. تو وہاں سے ایک چشمہ ایسا ہے کہ جس کے اندر آب حیات, اب آیا وہ ابھی بھی جاری ہے یا اس کو اللہ نے وہ آب حیات ہے تو وہ خشک تو ہو نہیں سکتا, لیکن اللہ نے اس کو پانی کے اندر جاری کر دیا ہو اور وہ اندر سارا چل رہا ہو اور کچھ نہ کچھ یعنی اس کے کچھ کہتے ہیں کہ یہ کنایا ہے کوئی اور گہرائی سے. میں یہاں پہ ایک اور چند ایک باتیں کہنا چاہتا ہوں کہ امام علیہ السلام سے پوچھا گیا, یہاں پہ روایت ہے کہ جناب موسیٰ اور خضر کا جو واقعہ ہے تو اس میں جو ہے جناب کیا ایسی باتیں تھیں جو جناب خضر نے جناب موسیٰ کو بتائیں کہ کہا کہ آپ میرے سے صبر نہیں کر پائیں گے. تو بعض روایات کے اندر ہے کہ جناب خضر علیہ السلام نے آل محمد علیہ السلام کو ان کو بتایا کہ آخری زمانے کے نبی ہوں گے, لوگ ان کو ان پہ کیا کیا ظلم کریں گے, پھر ان کے وسیع ہوں گے, ان کے اوصیہ پہ کیا کیا ظلم ہوں گے, حضرت علی پہ کیا ظلم ہوگا, ان کا حق غصب ہوگا, ان کی بیٹی. تو جناب موسیٰ اور خضر جو ہیں وہ اتنے بلند آواز سے دونوں روئے کہ آسمان تک ان کی آوازیں جاتی تھیں, فرشتے کہتے تھے کہ اتنا رو رہے. تو انہوں نے ان کو وہ بھی سب بتایا. یہ امام علی موسیٰ رضی اللہ علیہ السلام سے روایت ہے کہ آپ نے تفسیر علی ابن ابراہیم قومی میں کہ ان کو آپ نے بتایا سارے کے سارے آل محمد علیہ السلام کے اوپر جو ظلم ہونے والے ہیں ان سارے مظالم کا بتایا, تو تفصیل دی ان کو. تو یہ کافی ڈیٹیل تھی جو میں نے چھوڑ دی.
قبلہ چوتھا سوال یہ ہے کہ ابھی بھی حضرت خضر آپ نے جیسے بتایا کہ زندہ ہیں اور امام زمانہ کے ساتھ ہم شریک ہیں, یعنی ان کے ساتھ ان کے ساتھی ہیں اس غیبت کے زمانے میں, تو ان کی کیا مسئولیت کیا ہے, اس وقت کیا کرتے ہوں گے؟ عبادت کے
عبادات کرتے ہیں اور روایات میں ہے کہ جب بھی ان کا نام لیا جائے ان کو پکارا جائے تو وہ آ جاتے ہیں اور وہ لوگوں کو ہدایت دیتے ہیں. جیسے مثال کے طور پہ کوئی گم ہو گیا کھو گیا تو کہتے ہیں کہ آپ حضرت خضر کو پکارے, اگر آپ راستہ گم کر گئے ہیں تو آپ حضرت خضر آپ کی مدد کریں گے. راستہ جو لوگ کھو جاتے ہیں خصوصاً دریاؤں کے راستے جو لوگ کھو جاتے ہیں تو دریاؤں میں جناب خضر علیہ السلام جو ہے ان کی مدد کرتے ہیں. اور بہت سے لوگوں کا یہ اعتقاد ہے, انہوں نے اسے آیت اللہ مرحوم نعمت اللہ جزالی نے لکھا کہ وہ یہاں تک کہ بہت سے لوگ کہتے ہیں کہ آٹے وغیرہ کے جو چکیاں چلتی ہیں اور وہاں پہ مہر جو ہے جناب خضر علیہ السلام کی اور جن فصلوں کے اندر جو فصل نہ دیتی جناب خضر کا واسطہ دیں اور ان کے لیے ان کو بلائیں کہ ہماری زمین فصل نہیں اگا رہی یا اناج اس میں نہیں ہو رہا, تو کہا کہ جہاں پہ ظلم ہوا ہوتا ہے وہاں پہ یا لوگوں کے اگر حقوق غصب کیے گئے ہوں تو وہاں پہ فصل نہیں ہوتی ہے یا فصل ہمیشہ خراب ہوتی ہے یا جو بیج وہ نہیں اگتا, تو یہ حضرت خضر تو یہ ابھی بھی آپ ان کو بلائیں اور وہ لوگوں کی مدد بھی کرتے ہیں, کام بھی آتے ہیں, امام زمانہ علیہ السلام کے ساتھ ساتھ رہتے ہیں, ان کی خدمت میں ہیں, ان کو ان کی کمپنی ان کو دیتے ہیں, مسجد سہلہ میں عبادت کے لیے ہر سال حج پہ ہوتے ہیں, روایات میں ہیں کہ ہر سال حج پہ آتے ہیں یوم عرفہ میدان میں ہوتے ہیں وہاں اور زیارات وغیرہ تک ملیں گے.
یعنی حضرت خضر ابھی بھی اس زمانے میں بھی پشت پردہ ابھی بھی خدا کے احکامات حکم پہ عمل کر رہے ہیں کہ یہ راز پھر بعد میں کھلے گا جب امام کا انشاءاللہ جب ظہور ہوگا تو اس وقت پھر ہمیں پتہ لگے گا حضرت خضر کی کیا خدمات ہیں.
ہاں وہ سب جب ظہور ان کے ساتھ جب امام زمانہ کا ظہور ہوگا تو اس میں وہ بھی ظاہر ہوں گے, حضرت عیسیٰ بھی آئیں, حضرت ادریس بھی آئیں.
قبلہ لگتا ہے ٹائم بھی ختم ہی ہونے والے, بس ایک اور سوال کر لیتے ہیں پھر باقی سوال انشاءاللہ کل. کیا حضرت خضر کو موت آئے گی یا قیامت تک موت نہیں آئے گی؟
اب وہ امام زمانہ کے زمانے تک تو رہیں گے اور پھر قیامتی کے اندر اٹھائے جائیں گے. موت تو ہر کے لیے ہے اور ان کو اسی میں ہی اللہ ان کو لمبی زندگی دے. تو اکثر لوگ ہمارے دعاؤں میں بھی کہتے ہیں اللہ آپ کو حیات خضر عطا فرمائے,
सही
तो हजरत खजर की बहरहाल बहुत लंबी जिंदगी है और वो अभी भी मामूरियत पे हैं, उनको पुकारा जाए तो वो भी तशरीफ लाते हैं।
सही, बहुत बहुत शुक्रिया किबला, बहुत ही मुफीद जवाब आपने दिए और दिलचस्प ये दास्तान थी हजरत खिजर के बारे में। इंशाल्लाह फिर दोबारा, अब कल से तो आपकी मजलिस से हम चलाएंगे इमाम अली की, और
खान में एक और सेशन कर लेंगे, क्योंकि मजालिस तो रात से शुरू होंगी, कल रात भी होंगी, तो हमारा दिन में सेशन है, तो कल या आज की चलाएंगे मजलिस, क्योंकि आज भी मैं पढ़ूंगा, लेकिन मेरे ख्याल में आज की परसों से हम लोग मजालिस कर लेते हैं। कल मैं यानी हम एक सेशन और कर लेते हैं।
ठीक है, मसला नहीं। तो कल आज नाज़रीन को आप बता दें कि किस नबी के बारे में हम करेंगे कल, तो
हाँ, हम सोच रहे हैं, क्योंकि मैंने अभी हजरते इलियास और हजरते यसा का पूरा तो नहीं किया था, लेकिन मैंने चले वो मुकम्मल हो गया, तो हम अब हजरते जुल्किफल का जो इराक में हजरते हकीम लुकमान का सोच रहे हैं कि हजरते लुकमान का भी बता दें लोगों को, और हजरते फिर जो है वो उनके बाद अगर ये जो अम्बिया हैं तालुत और जालुत का वाक्य अगर हम पूरा का पूरा बयान कर दें, और ये कल अगर हम सारा कर लें, हजरत दाऊद वगैरह शुरू कर लें, तो ये तीन अगर हम कर लेते हैं, जुल्किफ्ल लो लुकमानो तालुत का, ठीक है
ठीक
ना, ये हम कर लेते
जी, सही है किबला, बहुत बहुत शुक्रिया किबला आपके कीमती टाइम का, और इंशाल्लाह फिर दोबारा इसी वक्त अंबिया कुरान का प्रोग्राम आपके साथ करेंगे। बहुत बहुत शुक्रिया
हैं।
किबला,
अच्छा,
खुदा हाफिज। नाज़रीन
खुदा
सामने कराम, जैसे आपने देखा आज का प्रोग्राम बहुत दिलचस्प प्रोग्राम था, हजरत खिजर के बारे में फिर दोबारा इसी टाइम कल, तीन और नबियों के बारे में जिक्र होगा कल इंशाल्लाह। बहुत